नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रमुख पोखरेल सहित 38 जना विरुद्ध मुद्दा दायर। फेल भएका 1284 जनालाई पास गराउँदै लाइसेन्स दिलाएको ठहर।
शुल्क फिर्ताको सम्झौता कार्यान्वयन गर्न मेडिकल कलेजको अटेरी, चितवन र वीरगंजमा विद्यार्थी र अभिभावकको विरोध प्रदर्शन।
उपचुनाव नजिकै गर्दा दलहरूको चुनावी अभियान तीव्र। मतदातालाई रिझाउन र फकाउन नेताहरू खेतबारी नै पुग्दै।
अफ्रिकी देश कङ्गोमा विमान बस्तीमा खस्यो, कम्तीमा 24 जनाको ज्यान गयो।
र बङ्गलादेशसँगको दोस्रो टेस्ट क्रिकेट भारतले एक इनिङ्स र 46 रनले जित्यो।
मेरो जीवन, मेरो शरीर, मेरै अधिकार।
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार।
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
धेरै छन् बचतका खुसीहरू, बचत गरौ ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
13 साउथ एशियन गेम्स 2019 काठमाडौँ र पोखरामा 1-10 दिसम्बर 2019। अब 7 दिन बाँकी।
सनराइज बैंकको स्वास्थ्य योजना
फाइदै फाइदा क्या कायदा। सनराइज बैंकको स्वास्थ्य योजना खातावालालाई स्वास्थ्यको बीमा, दुर्घटना हुँदा स्वास्थ्यको बीमा, अस्पतालमा भर्ना हुँदा को स्वास्थ्य बीमा।
सनराइज बैंक हामी सँगसँगै।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषयतर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल। मध्यपश्चिमाञ्चलकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2076-77 लागि बीई सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
साथै 18 महिने सिभिल, इलेक्ट्रिकल ओभरसियर र 3 वर्षे कम्प्युटर ओभरसियरमा केही सिट खाली रहेकाले अध्ययन गर्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज खोराई दाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्त कुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्द केसरी पोखरेल सहित 38 जना विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले 2069 साल वैशाख, जेठ र असार महिनाभित्र प्रयोगत्मक परीक्षामा फेल भएका 1284 जनालाई पास गराएको आरोप लगाएको छ। 1284 जनाको परीक्षाको परिणाम फेरबदल गरी बदनियतपूर्ण तरिकाले सवारी चालक अनुमति पत्र लाइसेन्स निकालेको अख्तियारले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ। यस्तै यी लाइसेन्सको लिनुपर्ने राजस्व रकम समेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना गरी हानि नोक्सानी गरेको पुष्टि भएको भन्दै आएको विशेष अदालत आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेललाई 8,59,550 बिगो रकमसहित दोब्बर जरिवाना माग दावी गरिएको छ। यस्तै इन्जिनियर वासुदेव पोखरेल विरूद्ध 3,46,000, प्रहरी निरीक्षक मुरारी मिश्र विरूद्ध 24,000, तत्कालीन प्रहरी निरीक्षक नवराज थापा विरूद्ध 24,900 रूपियाँ बिगो रकम दावी गरिएको छ। त्यसै गरी तत्कालीन शाखा अधिकृत बाबुलाल रेग्मी, त्यति बेलाका शाखा अधिकृत शम्भर प्रसाद थपलिया, ईश्वरराज रेग्मी लगायत 38 जनाले भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ।
अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै चितवन मेडिकल कलेज र नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीले आज प्रदर्शन गरेका छन्। चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाईमा मेडिकल कलेज संचालक विरूद्ध गैर कानूनी र अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थी, अभिभावक तथा नागरिक समाजले चितवनमा प्रदर्शन गरेका हुन्। चितवनको वीरेन्द्र क्याम्पसबाट निस्केको जुलुस बजार परिक्रमा गरी 24 कोठीमा पुगेर कोण सभामा परिणत भएको थियो। गएको असोज 4 गते चितवन मेडिकल कलेज प्रशासन, जिल्ला प्रशासन कार्यालय र विद्यार्थीबीच भएको सहमतिमा चितवन मेडिकल कलेजले 30 दिनभित्र अर्थात कार्तिक 18 सम्म स्नातक तहका सबै विद्यार्थीको अतिरिक्त शुल्क फिर्ता गर्ने बताएको थियो। शुल्क फिर्ताका लागि अभिभावक टंक प्रसाद चापागाईको नेतृत्वमा 7 सदस्यीय समिति बनाउने र असोज 10 गतेभित्र प्रतिवेदन बुझाउने पनि भनिएको थियो। तर कलेज संचालकले सहयोग नगरेपछि प्रतिवेदन नै तयार हुन सकेन। कलेजले शुल्क फिर्ता नगरेको, प्रतिवेदन तयार पार्न सहयोग नगरेको र विद्यार्थीसँग गरेका सहमति कार्यान्वयन नगरेपछि सड़क प्रदर्शन गरेर आन्दोलन जारी राख्नु परेको आन्दोलनमा उत्रिएका विद्यार्थी मान्यता थापाले बताउनुभयो। विद्यार्थीहरूले गएको कार्तिक 22 गतेदेखि कलेजमा तालाबन्दी गरेर आन्दोलन गर्दै आएका छन्। कलेजले सरकारले तोकेको भन्दा 56 करोड़ रूपियाँ बढ़ी अतिरिक्त शुल्क लिएको भन्दै त्यो फिर्ता हुनुपर्ने माग गर्दै आएका छन्। तर कलेज संचालक हरिश नेउपाने भने अतिरिक्त शुल्क गैर कानूनी नभएको भन्दै फिर्ता गर्न नसकिने बताउँदै आउनुभएको छ। यस्तै नेशनल मेडिकल कलेजका संचालक बसरुद्दीन अन्सारीलाई पक्राउ गरी कार्यवाही गर्न माग गर्दै सत्तारूढ़ नेकपाको विद्यार्थी संगठन अनिरासुबीले वीरगंजमा प्रदर्शन गरेको छ। अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दा विद्यार्थीमाथि कुटपिट गर्न लगाउने अन्सारीलाई पक्राउ गरी कार्यवाही गर्न माग गर्दै अनिरासुबीले प्रदर्शन गरेको हो। अन्सारीले शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा रहेका विद्यार्थीमाथि कुटपिट गर्न लगाएका कलेजका विद्यार्थीहरूको आरोप छ।
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्रान्टी अस्पताल जानुभएको छ। स्वास्थ्य परीक्षणपछि उहाँ आजै निवास फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। 12 वर्ष अगाडि प्रत्यारोपण गरिएको मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले गएको साउन र भदो महिनामा सिंगापुर गएर उपचार गराउनु भएको थियो। त्यसपछि प्रधानमन्त्री ओलीको मृगौलाको नियमित डायलासिस भइरहेको छ। यसअघि पनि ग्रान्टी अस्पतालमा नै डायलासिस भएको थियो।
जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न डाक्टरले सुझाव दिएका छन्। जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले मानिसको ज्यान नै जान सक्ने भएकाले यसतर्फ ध्यान दिन फेमिली फिजिसियन डाक्टर विश्वराज दवाडीले आग्रह गर्नुभएको छ। एन्टिबायोटिक धेरैजना विज्ञले लामो समय अनुसन्धान गरेर बनाउने भए पनि जथाभावी प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने उहाँको भनाइ छ। सामान्य बिरामी भएको बेलामा पनि एन्टिबायोटिक औषधिको प्रयोग गर्ने बानीले फेरि अर्कोपटक सामान्य बिरामी हुँदा पनि एन्टिबायोटिककै प्रयोग गर्नुपर्ने अवस्था आउने भएकोले पनि हेलचेक्रै गर्न नहुने डाक्टर दवाडीको भनाइ छ। सामान्य ज्वरो आउँदा, खोकी लाग्दा, टाउको दुख्दा एन्टिबायोटिकको प्रयोग गरिहाल्न नहुने उहाँले बताउनुभयो। जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगको कारण पछिल्लो समय ब्याक्टेरिया विरूद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ। यस्तै डाक्टरले लेखिदिएको पूरा मात्रा नखाँदा पनि समस्या हुने गरेको उहाँको भनाइ छ। एन्टिबायोटिकको जथाभावी प्रयोग बढ्दै जाँदा बिस्तारै मानिस, पशुपक्षी तथा बोट बिरुवामा लागेको रोगको उपचारमा समेत कठिनाई बढ्दै जाने र उपचार पद्धति खर्चिलो हुँदै जाने विभिन्न अध्ययनले देखाएको छ। एन्टिबायोटिकले काम नगरेकै कारण विश्वमा वर्षमा 7 लाख मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
भक्तपुर क्यान्सर अस्पताल आज दिनभर जस्तो तनावग्रस्त रह्यो। पुरानो व्यवस्थापन समितिले नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्त गर्दै अस्पतालमा पदबहाली गर्न पठाएपछि क्यान्सर अस्पताल आज दिनभर जस्तो तनावग्रस्त बनेको हो। अस्पतालको पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ ईश्वर नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा रूपेश शिलाकार र मेडिकल डाइरेक्टरमा दिपेश थिताल, डेपुटी मेडिकल डाइरेक्टरमा अजय झा, उत्सवमान श्रेष्ठलाई नियुक्त गरे लगत्तै आज पदबहाली गर्न पुगेपछि कर्मचारीले विरोध गरेका हुन्। अस्पतालमा मेडिकल डाइरेक्टरको जिम्मेवारी सम्हालिरहेका ऋषिकेश नारायण श्रेष्ठको नाम प्लेट हटाएर नयाँको नाम प्लेट राखेर पदबहाली गर्ने क्रममा कर्मचारीले अस्पतालमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्।
संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले अन्तर्राष्ट्रिय मान्यताका आधारमा भारतसँगको सीमा विवाद समाधान गरिने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ कास्कीले गरेको पत्रकार भेटघाटमा उहाँले लिम्पिया धुरा लिपुलेक र कालापानीका साथै सुस्ता लगायत नेपालको भूमि रक्षाका लागि सरकारले दृढता र इमान्दारिताका साथ पहल गरिरहेको दावी गर्नुभयो। सरकारले कूटनैतिक नोट समेत भारत पठाइसकेको उहाँले जानकारी दिनुभयो। 1816 सालमा इस्ट इण्डिया कम्पनीसँग भएको सम्झौताका नक्सा तथ्य प्रमाणका आधारका साथै ती भूमिहरूमा नेपालले गरेको जनगणना र कर कार्यालय लगायतका प्रमाणको आधारमा भारतसँग वार्ता हुने पनि संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता बास्कोटाले बताउनु भएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विशुद्ध इन्जिनियरिङ कलेज युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल कम्प्युटर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नु।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98550-5859, 98550-5860।
सनराइज बैंकको स्वास्थ्य योजना, फाइदा क्या कायदा। सनराइज बैंकको स्वास्थ्य योजना, खातावालालाई स्वास्थ्यको बीमा, दुर्घटना हुँदा स्वास्थ्यको बीमा, अस्पतालमा भर्ना हुँदा को स्वास्थ्य बीमा, एकपल्ट बुझ्नै पर्यो नि। सनराइज बैंकमा जानै पर्यो नि, सनराइज बैंकमा जानै पर्यो नि।
सनराइज बैंक, हामी सँगसँगै।
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा शैक्षिक सत्र 2076-77 का लागि आयुर्वेद स्नातक बीएएमएस तहमा भर्ना खुल्यो।
आवेदन फारम बुझाउने अन्तिम मिति आउँदो पुष 8 गते सम्म,
प्रवेश परीक्षा आउँदो पुष 15 गते बिहान 8 बजेदेखि 10 बजेसम्म।
परीक्षा केन्द्र केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डी दान।
थप जानकारीका लागि गत मंसिर 4 गतेको कान्तिपुर राष्ट्रिय दैनिक हेर्नुहोला वा फोन नम्बर 082-40-0029-082-40-0037 मा सम्पर्क गर्नुहोला।
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय बेलझुण्डी दान।
पराई भूमिमा कमाउँछन् खुशी सबको लागि सौभाग्य हाम्रो, यस खुशीलाई हामी पुर्याउँछौ सबकै दरबार।
हिमाल रेमेन्ट पुर्याउँछौ खुशी, product of Himalayan Bank Limited.
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रमुख पोखरेल सहित 38 जना विरूद्ध मुद्दा दायर, शुल्क फिर्ताको सम्झौता कार्यान्वयन गर्न मेडिकल कलेजको अटेरी, जथाभावी एन्टीबायोटिक औषधिको प्रयोग नगर्न डाक्टरको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, मंगसिर 14 गते हुने धरान उपमहानगरपालिकाको उपचुनाव नजिकै गर्दा दलहरूले चुनावी अभियान तीव्र बनाएका छन्। मतदातालाई रिझाउन र फकाउन नेताहरू घर दैलोमा मात्र नभई खेतबारीसम्म पुगिरहेका छन्। सुनसरीबाट उज्यालो सहकर्मी सुमन पुरीको रिपोर्ट।
धरान उपमहानगरको प्रमुख पनि अपेक्षासहित 23 जना चुनावी मैदानमा छन्। चुनावी मैदानमा ठूला दल नेकपा र कंग्रेसका बीचमा प्रतिस्पर्धा भए पनि साना दल र स्वतन्त्र उम्मेद्वारको समेत चुनावी अभियानमा भने कम रौनक छैन। यो स्थानीय तहको चुनावमा तत्कालीन नेकपा एमालेका तारा सुब्बा विजयी हुनुभएको थियो। उहाँको निधन भएपछि माओवादी सहितको नेकपाले प्रकाश राईलाई चुनावी मैदानमा उतारेको छ। 2074 सालको स्थानीय तहको चुनावमा एमाले 20,975 मत ल्याएको थियो भने एमालेसँग एकीकरण भएको तत्कालीन नेकपा माओवादीले 11,180 मत ल्याएको थियो। दुवै पार्टी एक भएकाले नेकपा यसपटक पनि धरानको प्रमुख पद जित्नेमा ढुक्क देखिन्छ। त्यसैले नेकपाका उम्मेद्वार प्रकाश राई मतदातालाई कार्ययोजना सुनाउन व्यस्त हुनुहुन्छ।
पर्यटकलाई जोडेका छौँ, खेलकुदलाई जोडेका छौँ, त्यसै कृषिलाई जोडेका छौँ र हामीलाई व्यवसाय अन्य व्यापारहरूसँग जोडेका छौँ र उद्योगहरूसँग जोडेका छौँ। शिक्षा महत्त्वपूर्ण भएको हुनाले शिक्षालाई हामीले जोडेका छौँ। त्यस्तै यो एउटा स्वास्थ्य भएको हुनाले, स्वास्थ्यको केन्द्र भएको हुनाले स्वास्थ्यलाई पनि हामीले जोडेको हुँदाखेरि हामीले आगामी मेरो जिम्मेवारी त्यहाँ पुगेपछि यसलाई पुरा गर्ने भन्ने मेरो आफ्नो धैर्य र प्रतिबद्धता रहनेछ।
74 सालको चुनावमा धरानमा 79,282 मतदाता थिए। त्यति बेला पनि कंग्रेसका तर्फबाट उम्मेद्वार हुनुहुन्थ्यो तिलक राई नै। दुई वर्षपछि पनि धरानको प्रमुखको रूपमा तिलकलाई नै कांग्रेसले अगाडि बढाएको छ। अघिल्लो चुनावमा 16,102 मत ल्याउनुभएका राई थपिएका 13,571 मतदाताले आफूलाई भोट हाल्नेमा ढुक्क हुनुहुन्छ।
त्यस्तो अन्तर त होइन, तर अब 1500-2000 मतले हामी जित्न सक्ने स्थिति छ। 29,000-30,000 मत प्राप्त गर्ने स्थिति छ हाम्रो।
धरानको मत पार्टीको आस्थामा मात्रै भर पर्दैन, जातीय प्रभाव पनि धराने राजनीतिमा बढी नै देखिन्छ। यसले पनि धरानको मत कसको पक्षमा खस्छ भन्न गाह्रो नै छ। अघिल्लो चुनावमा माओवादीसँग सहकार्य गरेको संघीय समाजवादी फोरमको मत पनि राम्रो थियो। नयाँ शक्तिसँग एकता गरेर बनेको समाजवादी पार्टी पनि धरानमा चुनावी मैदानमा छ। उसले गजेन्द्र ईश्वरलाई मेयर पदको प्रत्याशी बनाएको छ।
उत्साहित भन्दा पनि निकै धेरै उत्साहित छु। धराने जनताले इमानदारी, धरानको चुइने भाँडो टाल्नको लागि सधैँ तयारी भनेर जमर्को गरिरहनु भएको छ।
यसैका हरेक चुनावमा कम्युनिष्टको गढको रूपमा देखिएको धरानमा नेकपालाई आफ्नैबाट डर देखिन्छ। यो बाहेक स्थानीय तहमा दुई वर्षमा नेकपाले देखाएको कार्यदक्षता र सेवा प्रभावले पनि उसको मतको हिसाब किताब हुने नै छ। कांग्रेसमा पनि गुटगत राजनीतिको छाया देखिकाले अहिले नै धरानको प्रमुख को बन्छ भनेर अनुमान गर्न चाहिँ हतारो हुन्छ।
धरान उपमहानगरपालिकासँगै आउँदो 14 गते प्रतिनिधि सभा, प्रदेश सभा तथा विभिन्न पालिकामा रिक्त रहेका पदका लागि उपचुनाव हुँदैछ। त्यसका लागि राजनीतिक दल तथा निर्वाचन आयोगले आफ्नो तयारीलाई तीव्रता दिइरहेका छन्। नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल भ्रमण वर्ष सन् 2020 सफल बनाउन नेपाल वायु सेवा निगमले पनि सहयोग गर्ने भएको छ। निगमको कार्यकारी समितिको बैठकले नेपाल भ्रमण वर्षलाई सघाउ पुर्याउन विभिन्न प्रवर्धनात्मक कार्यक्रम गर्ने निर्णय गरेको हो। निगमका सबै विमान र निगमको स्वामित्वमा रहेका सबै गाड़ीमा नेपाल भ्रमण वर्ष सन् 2020 लोगो राख्ने र सम्बन्धित विभागलाई निर्णय तत्काल लागू गर्न समितिको बैठकले निर्देशन दिएको छ। यस्तै नेपाल भ्रमण वर्ष सन् 2020 नेपाललाई पर्यटकका लागि आकर्षक गन्तव्य बनाउनका साथै देशको परिचयलाई थप सुदृढ़ बनाउन विज्ञसहितको डिजिटल मीडिया एवं सामग्री बनाएर पर्यटक आकर्षित गर्ने कार्यनीति बनाइएको पनि निगमले जनाएको छ। यस्तै निगमले गुणस्तरीय सेवासहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालयको टिकट बिक्री कक्ष रातिको 8 बजेसम्म खुला राख्ने भएको छ।
नेपाल राष्ट्र बैंकले यसपटक कृषि क्षेत्रको उत्पादन घट्ने जनाएको छ। मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले मौसमी प्रतिकूलता, बिउ बिजनमा देखिएको समस्या र फौजी किराको प्रकोपका कारण धानको उत्पादन प्रभावित हुने देखिएको जनाएको छ। तर विभिन्न प्रकारका सहुलियत, अनुदान तथा कर्जा विस्तारले कृषि क्षेत्रमा सकारात्मक प्रभाव पार्ने देखिएको राष्ट्र बैंकको दावी छ। ऊर्जा उपलब्धतामा सुधार, उत्पादनमूलक उद्योगको क्षमता उपयोगमा वृद्धि, पर्यटक आवागमनमा वृद्धि, होटल लगायत पर्यटन पूर्वाधार विस्तार, पुनर्निर्माण कार्यमा निरन्तरता र संघीयता कार्यान्वयनले गति लिन थालेकाले उच्च आर्थिक वृद्धिको प्रवृत्तिलाई कायम राख्न सहयोग पुग्ने समीक्षामा उल्लेख छ। यस्तै चालू आर्थिक वर्ष अर्थात 2076-77 वार्षिक औषध मूल्य वृद्धि 6% सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो 3 महिनामा औषध उपभोक्ता मूल्य वृद्धि 6.4% रहेको छ।
जुम्लाको चन्दननाथ नगरपालिका कालेखोलीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ। दिउँसो 12 बजे लागेको आगो सुरक्षाकर्मी र स्थानीय बासिन्दाको पहलमा 6 घण्टापछि निभाइएको थियो। चन्दननाथ नगरपालिका 2 गोविन्द भण्डारीको घरमा आगो लागेको हो। 18 कोठे घरमा 14 परिवार बस्दै आएका थिए। आगलागीपछि भण्डारीको परिवारसहित घर भाडामा बसेका 14 परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो। आगो लाग्नुको कारण अझै खुल्न सकेको छैन। सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलङ्की। फोन 52 24 352 र 52 24 353।
वेबसाइट www.drishti.org।
अब दृष्टिको 8 शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेप्से परिसूचक आज 10.54 अंकले घटेको छ। आज 162 कम्पनीको 28,05,34,000 रूपियाँ बराबरको 9,29,000 किता सेयर 5,029 पटकमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेले जनाएको छ। आज कारोबारमा आएका 162 कम्पनी मध्ये 122 कम्पनीको शेयर मूल्य घटेको छ।
काभ्रे पाँचखाल नगरपालिकामा तरकारीमा विषादीको प्रयोग घट्न थालेको नगरपालिकाले जनाएको छ। किसानलाई जैविक विषादी तथा जैविक मल बनाउने प्रविधि सिकाएपछि विषादीको प्रयोगमा कमी आएको नगर प्रमुख महेश खरेलले बताउनुभयो।
कास्कीको मादी गाउँपालिका 2 ताङतिङ गाउँमा नेपाल विद्युत प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याएको छ। पर्यटकीय क्षेत्र ताङतिङ गाउँमा बिजुली पुगेपछि स्थानीय बासिन्दा खुशी भएका छन्। आर्थिक वर्ष 2075-76 घ्यामराङ सेतीखोला रोहीगाउँसम्म प्रसारण लाइन पुगेकोमा चालू आर्थिक वर्षको 4 महिनामा 5 किलोमिटर लाइन विस्तार गरेर ताङतिङसम्म प्रसारण लाइन पुर्याएको नेपाल विद्युत प्राधिकरण लेखनाथ शाखाले जनाएको छ।
संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधिका लागि नेपालको इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडीज र जापानको एउटा विश्वविद्यालयले सहकार्य गर्ने भएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडीज बीच सम्झौता भएको हो।
डोटीमा जाँडरक्सी खाएर गाड़ी सड़कमा राखेको आरोपमा पक्राउ परेका चालकको ज्यान गएको छ। जुरायल गाउँपालिका 1 गैराका 21 वर्षीय गणेश पालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दिलीप सिंह देउवाले जानकारी दिनुभयो। गैराबाट डडेलधुराको गाङखेत जाने कच्ची सड़कमा अन्य गाड़ीलाई जान नदी आफूले चलाउँदै आएको से एक्ज 292 नम्बरको गाड़ीले बाटो छेकेको आरोपमा
पालीलाई प्रहरीले पक्राउ गरेको थियो।
ललितपुरको महालक्ष्मी नगरपालिकामा लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान शुरू भएको छ। समानताको पुस्ता बलात्कार विरूद्धको ऐक्यबद्धता भन्ने नाराका साथ अभियान शुरू भएको हो। लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान भने भोलिदेखि शुरू हुँदैछ।
दोलखाको स्याङखुमा बोक्सा बोक्सी आरोपमा दम्पतिलाई सामाजिक बहिष्कार। टुल सुधार समितिका अध्यक्ष पक्राउ परेको खबर उज्यालो अनलाइनमा पढेर अनिस उपमन्यु र प्रदेशी कान्छाले लेख्नु भएको छ, कठै मेरो देश। घटनामा संलग्न दोषीलाई तत्काल कार्यवाही गरी पीड़ितलाई समाजमा बस्ने सहज वातावरण मिलाउन पर्यो।
फेसबुकमा लक्स सरू नाम राखेका साथीले लेख्नु भएको छ, यो घटना समाजमा बस्नेहरूको मानसिकता र अन्धविश्वासको पराकाष्ठाको प्रतिबिम्ब हो। दोषीलाई हदैसम्मको कार्यवाही होस्, होइन भने फेरि भोलिका दिनमा यस्ता अमानवीय घटना दोहोरिन सक्छन्।
जुम्बा लाक्पा शेर्पाले लेख्नु भएको छ, जान्ने बुझ्नेले त अरूलाई सम्झाउने र चेतना स्तर बढ़ाउने काम गर्नुपर्ने थियो, उल्टै समाजमा जान्ने सुन्ने भनिएकाबाटै अत्याचार हुनु विडम्बना छ, हदैसम्मको कार्यवाही होस्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले वृद्ध भत्ता 5,000 रूपियाँ पुर्याउँछौ भनेको खबरमा भीम राईले लेख्नु भएको छ, कहिले वृद्ध भत्ता बढ़ाउने, कहिले बेरोजगारलाई भत्ता दिने भाषण मात्रै सुनिन्छ। देशमा रोजगारी सृजना गरी युवालाई विदेशीनबाट रोक्नेतर्फ सरकारको ध्यान खै कहिले जाला।
रामकान्त पराजुली र संगीता काफ्रेले सुझाव दिँदै लेख्नु भएको छ, गण्डकी प्रदेशमा उद्योगहरू खोलेर 5,000 बेरोजगार युवालाई रोजगारी दिन्छौ भन्नुहोस्, भत्ता भन्दा पहिला आय आर्जनमा जोड़ दिनुहोस्, हामी स्वरोजगार बन्न पाऊ अनि आफ्नै देशमा श्रम गरेर खान तयार छौं।
अनि सुभाष श्रेष्ठले लेख्नु भएको छ, वृद्ध भत्ता बढ़ाउनुका राम्रा नराम्रा दुवै पक्ष होलान्, तर छोरा छोरीलाई स्वरोजगार बनाउन सके पक्कै राम्रो हुनेछ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र विष्णु विश्वकर्मा। नेपाल दर्पणमा अब विदेशको खबर। अफ्रिकी देश कंगोमा 17 यात्रुसहित उडेको विमान दुर्घटनामा परेको छ। विमानमा 17 यात्रु र 2 चालक दलका सदस्य समेत रहेका बीबीसीले जनाएको छ। विमान अनियन्त्रित भई बस्तीमा खसेको र त्यही बस्तीका 4 पनि दुर्घटनामा ज्यान गएको स्थानीय अधिकारीले बताएका छन्। विमान दुर्घटनाको कारण खुलेको छैन।
न्यूजील्याण्डमा 5.9 रेक्टर स्केलको भूकम्प गएको छ। उत्तरी क्षेत्रमा गएको भूकम्पका कारण झन्डै 5,000 नागरिक विस्थापित भएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बिहान 5:34 5.3 र त्यसपछि 5.9 रेक्टर स्केलको भूकम्प गएको खबरमा उल्लेख गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य भइरहेको छ।
अब खेल खबर। बंगलादेशसँगको दोस्रो टेस्ट क्रिकेट भारतले 1 र 46 रनले जितेको छ। कोलकातामा बंगलादेशले पहिलो पालीमा 106 रन बनाएको थियो भने भारतले 347 रन बनाएको थियो। पहिलो पालीमा 241 रनले पछि परेको बंगलादेश दोस्रो पालीमा पनि 195 रनमा अलआउट भएपछि भारतले 1 जित निकालेको हो। बंगलादेशलाई सस्तैमा समेट्न भारतका उमेश यादवले 5 र इशान्त शर्माले 4 विकेट लिए। इशान्तले पहिलो पालीमा 5 र उमेश यादवले 3 विकेट लिएका थिए। भारतले लगातार 7 टेस्ट क्रिकेट जितेको छ। भारत लगातार 4 टेस्टमा 1 जित निकाल्ने पहिलो टीम पनि बनेको छ।
यिनै खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रमुख पोखरेल सहित 38 विरूद्ध मुद्दा दायर। फेल भएका 1,284 जनालाई पास गराउँदै लाइसेन्स दिलाएको ठहर।
शुल्क फिर्ताको सम्झौता कार्यान्वयन गर्न मेडिकल कलेजको अटेरी। चितवन र वीरगंजमा विद्यार्थी र अभिभावकको विरोध प्रदर्शन।
उपचुनाव नजिकै गर्दा दलहरूले चुनावी अभियान तीव्र बनाए। मतदातालाई रिझाउन र फकाउन नेताहरू खेतबारीमा नै पुग्दै।
अफ्रिकी देश कंगोमा विमान बस्तीमा खस्यो, कम्तीमा 24 ज्यान गयो।
र बंगलादेशसँगको दोस्रो टेस्ट क्रिकेट भारतले 1 र 46 रनले जित्यो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र दिपा तिमल सिन्हा पनि बिदा हुन्छौ। नमस्कार।